आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म प्रस्तुता अर्जु विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली, जीवन पद्धति, अधिकार र योगदानको पहिचान, सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा, अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्।
सुन माया यो पुरा गहिरो छ, मेरी माया सोल्टिए हर इतिहासको उत्सर्जन भइरहेछ।
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, उस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। हामीले परापूर्व कालबाट अनुसरण गर्दै आएको संस्कृति, त्यो संस्कृतिको संरक्षण र सम्वर्धन, बस्दै आएको भूगोल र त्यहाँको प्रकृति हाम्रा लागि सबैभन्दा प्रिय हुन्छन्। जुन प्रकृतिमा आदिवासीको बसोबास छ उनीहरू नै सो क्षेत्रको संरक्षक, प्रवर्धक र उपभोगका लागि पहिलो हकदाबी गर्ने अधिकारवाला व्यक्ति हुन्। तर अहिले विश्वमा बढिरहेको चरम औद्योगिक क्रान्ति, औद्योगिक विकासले पर्यावरणमा असन्तुलन ल्याउँदा त्यसको प्रत्यक्ष मार कम कार्बन उत्सर्जन गर्ने मुलुकहरू, हिमाली मुलुक तथा सो क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिलाई परेको छ। यसका लागि प्रकृति हरियाली जोगाउन, हरियाली बनाउन अति आवश्यक छ। यसैको सचेतीकरणको लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको छ, जस अन्तर्गत संस्कृति, प्रकृति र मानवबीचको साइनोलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर यो सचेतनाको अभियान सुरु गरिएको हो। रेडियो कार्यक्रम साइनोका लागि आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ। कार्यक्रममा आज हामी नेपाल आदिवासी जनजाति महासङ्घ नेफिनको जलवायु परिवर्तन साझेदारी कार्यक्रमको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोमरङमा पुगेर अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षण सम्बन्धी तालिम कार्यशाला सम्पन्न गरेको छ। कार्यक्रममा तालिम पाइसकेपछिको उहाँहरूको भनाइ के छ, उहाँहरूसँगको कुराकानी सुनाउँछौ। नीतिगत रूपमा के भइरहेको छ, व्यवस्था के छ, कस्तो हुनुपर्ने हो, नेफिनका महासचिव दिवस राईज्यूसँग गरिएको कुराकानी सुनाउँछौ। साथै जलवायु परिवर्तन सम्बन्धी तयार पारेका सन्देश प्रस्तुत गर्नेछौ। कार्यक्रमलाई अगाडि बढाउँ। नेफिनको जलवायु परिवर्तन साझेदारी कार्यक्रमको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोमरङमा पुगेर अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षण सम्बन्धी तालिम कार्यशालाबारे यो समाचारबाट। नेपाल आदिवासी जनजाति महासंघ नेफिनको जलवायु परिवर्तन साझेदारी कार्यक्रमको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोमरङमा अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षण सम्बन्धी तालिम सम्पन्न गरेको छ। आदिवासी जनजाति र स्थानीयबीच ज्येष्ठ 21-23 गतेसम्म 3 दिने तालिम आयोजना गरिएको हो। सेन्चुरी युथ क्लबको हलमा भएको कार्यक्रममा छोमरङका 22 पुरुष र 22 महिला गरी 24 जनाको सहभागिता थियो। कार्यक्रममा सहभागीलाई नेफिनका कोषाध्यक्ष विमल सारुमगरले स्वागत गर्नुभयो। सो अवसरमा वडाध्यक्ष हिमबहादुर गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाउनुभयो। नेफिन सिसिपिपीका निर्देशक टुङ्गा भद्र राईले आइसिआई साइनो परियोजनाको उद्देश्य र महत्त्वको बारेमा विस्तृत जानकारी दिनुभयो। त्यस अवसरमा टुङ्गा भद्र राई, धनमाया गुरुङ, विमल सारुमगर, छिरिङ वाङमो गुरुङ लगायतका स्रोत व्यक्तिहरूको नेतृत्वमा श्रृङ्खलाबद्ध सत्रहरू सञ्चालन गरियो। सहभागी दिलीप गुरुङ र पूर्णा गुरुङले तालिम नौलो भएको र भविष्यमा पनि तालिम पाइने आशा व्यक्त गर्नु भयो। अब साइनोको लागि कार्यक्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका छोमरङका छोमरङ आमा समूहका सचिव तथा स्थानीय शिक्षक पूर्ण गुरुङ, छोमरङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ, ताब्लुङ झिनु आमा समूहका अध्यक्ष तथा स्वास्थ्य स्वयंसेवीका दिलमाया गुरुङ र अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति घान्द्रुका अध्यक्ष गुञ्जमान गुरुङसँग गरिएको कुराकानी सुनाऊ। पूर्ण गुरुङजी नमस्ते। यहाँलाई कार्यक्रम साइनोमा स्वागत छ।
धन्यवाद।
कस्तो लाग्यो यहाँलाई त्यो तालिमका कुराहरू सुन्दा?
राम्रै लाग्यो। पर्यटन व्यवसाय चलाउनेहरूले पर्यटन व्यवसाय नै चलाउनु हुन्छ है। केही मात्रामा चाहिँ गाउँमा चाहिँ खेतीपाती लगाउँछौँ। अलिअलि धान, अलिअलि मकै, स्पेसली अलु खेतीहरू लगाइन्छ, तरकारीहरू लगाइन्छ होइन।
कतिको सप्रिया छन्, के छन्?
विगतको वर्षमा भन्दा यो वर्ष चाहिँ मौसम चाहिँ अलि अनुकूल भएन। पानी पर्नु पर्ने समयमा पानी नपरेको हुनाले त्यहाँको त्यो मुख्य खेती भनेको आलु हो। त्यो आलु चाहिँ त्यति राम्रो भएन। पानी धेरै नचाहिने समयमा चाहिँ पानी पर्ने होइन, चाहिने बेला नपर्ने पनि भयो र जेठमा नि खासै परेन र हाम्रो धान रोपाइमा चाहिँ निकै समस्या परेको थियो। जेठ महिनामा भए पानी रोपेको धानहरू चाहिँ अलिअलि मरेको चाहिँ अनुभव छ। बर्खे आलु नै लगाउँछ, हिउँदमा चाहिँ 2 पटक लगाउँछ आलु हिउँदको लागि है। र सागसब्जी प्राय हुन्छ। होटेल घरहरू कोठाहरू थपे जस्तो बनाउँदाखेरि रुख काट्न दिँदैन। छोमलङ मसुमाले चाहिँ बाटोघाटोहरू सफा गर्नको लागि 1 महिनामा 1-1 चोटि सफा पनि गरिन्छ। बरा थानहरू छ, त्यस्तो हुन्छ कि वर्षमा 2 पटक जति पूजा गर्ने। घरमा चाहिँ कुल देवताहरूको पूजा गर्ने हुन्छ, कसैको लामाहरू राखेर पूजा गर्ने हुन्छ। प्राकृतिक जडीबुडीहरू त मेथी, रगर, निर्मसी, कुर्की त्यस्तोहरू चाहिँ पाइन्छ। कसैले सतुवा छेत्री पनि लगाएको छ। जनजाति सङ्घबाट भएको थियो केही कुराहरू, अलिअलि त बुझेँ नि त है। बोट बिरुवाहरू जङ्गल संरक्षण गर्छ भन्ने त सबैको धारणा छ। अनि
दिलीप सर नमस्ते।
हजुर नमस्कार।
यहाँलाई कार्यक्रम साइनोमा स्वागत छ।
हजुर धेरै धेरै धन्यवाद।
यहाँकै गाउँठाउँमा पनि कार्यक्रम भयो, जनजाति महासङ्घले कार्यक्रम गर्यो होइन, कस्तो लाग्यो दिलीप सर?
पहिले गरेर धेरै धेरै धन्यवाद छ जुन हाम्रो क्षेत्रमा अथवा हाम्रो ठाउँमा आएर पनि यो कार्यक्रम सञ्चालन गरे। त्यसमा जति पनि हाम्रो त्यतिखेर जुन तालिम अथवा कार्यशाला गोष्ठी थियो त्यसमा धेरै कुराहरू बुझ्ने अवसर पायो, त्यसप्रति पनि हामी धन्यवाद दिन चाहन्छौँ। र मोटामोटी रूपमा आदिवासीहरू अलिकति प्रकृतिसँग एकदम नजिकसँग रहने एउटा जाति पर्दछ र हाम्रो हरेक कुरा नै हामी प्रकृतिसँग नै त्यहाँबाट नै सिक्ने कुराहरू हुन्छ र हाम्रो त्यसमा संस्कारदेखि लिएर हाम्रो जीवनयापनको कुराहरू पनि हाम्रो प्रकृतिसँग नै एकदम नजिकसँग जोडिएको चाहिँ हामीले त्यसरी चाहँदछौँ। अहिले पछिल्लो पटकमा जुन जलवायुको परिवर्तनले गर्दा हरेक कुराहरू चेन्ज हुँदै जाँदाखेरि यसमा केही न केही रूपमा चाहिँ यो आदिवासीहरूले गर्ने जुन संस्कारकोदेखि लिएर दसैँ सराईमा चाहिँ यसले प्रभाव परेछ जुन उत्पादन हुने कुराहरूदेखि लिएर र यसले प्रकृतिलाई पर्ने कुराहरूमा चाहिँ समयमा पानीहरू नपरिदिने, समयमा बालीहरू चाहिँ जडीबुटीहरू चाहिँ अब केही लोभहरू पनि भएर जाने, के समय अबकै पाक्ने, तर समय अबकै पाक्दाखेरि त्यो चाहिँ अलिक मेच्योर भएर चाहिँ त्यसमा उत्पादन नभएको कि जस्तो चाहिँ त्यस्तो पनि भएछ। र हिमाली क्षेत्रमा चाहिँ अब हाम्रो हिम नदीहरू छिटो पग्लिने बाढीको रूपमा परिणत गरेको कुराहरू चाहिँ हामीले देखेका छौँ। पानी पर्ने बेलामा पानी नपरिदिने, कहिलेकाहीँ एक दर्किने जस्तो झरी पर्ने र हिमाली क्षेत्रमा चाहिँ हिउँ चाहिँ समयमा नपर्ने र समयमा हिउँ नपरिसकेपछि हिमाल छिटै पग्लिने, त्यो चाहिँ हिमालमा नबस्ने, त्यस्तो कारणले गर्दाखेरि कालो रूप नै देख्ने त्यस्तो समस्याहरू चाहिँ देखेको छ। अब प्रकृतिसँग नै एकदम नजिकमा रहेर प्रकृतिसँगकै हरेक कुराहरूलाई हामी यसलाई बुझ्ने पनि गर्दछौँ र प्रकृतिसँग नै धेरै कुराहरू सिक्ने गर्छ गर्दछौँ। एक हिसाबले यो गुरुङ समुदायमा पानीले पाउनुपर्ने कुराहरू चाहिँ प्रकृतिमा अलिकति नपाएको, यो कता कता लोप भएको हो कि भन्ने कुराहरू छ। र केही मात्रामा पहिला बुढापाका बाबाहरूले भन्दा अहिले चाहिँ हामीले त्यो कुरा चाहिँ अहिले प्रत्यक्ष रूपमा देखेका छैनौँ। त्यही यो समयको परिवर्तनले अथवा यो जलवायु परिवर्तनले गर्दा यो कुराहरू केही तल अथवा केही माथि सरेको अथवा यो केही लोप भएको कि भन्ने कुरा चाहिँ हामीले यो बुझेका छौँ। अझै हाम्रो चम्बन पर्यटन व्यवस्थापन समितिले विगत 25 वर्षदेखि हाम्रो ठाउँमा चाहिँ कुनै पनि काठका पैदावारका कुराहरू चाहिँ हामीले एकदम सीमित मात्रामा प्रयोग गरेका छौँ। बोट बिरुवाहरू लगाउने कार्यक्रमहरू पनि हामी लागू गरेका छौँ र फोहोरलाई चाहिँ हामीले एकदम वर्गीकरण गरेर तकभर माथितिर कुनै पनि पर्यटकहरूले प्रयोग गर्ने कुराहरू चाहिँ हामीले पुनः साइकल गर्ने हिसाबले चाहिँ बजारमा नै यता ल्याएको छौँ। हाम्रो जीवनयापनमा जति पनि हामीले प्रयोग गर्दै आएका थियौँ र हाम्रो पहिचानको कुराहरू त्यो कुराहरूलाई चाहिँ हामीले अझै पनि यसलाई जगेर्न गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। त्यो गर्नको लागि यो कुरामा हामीले सिक्नुपर्छ, तालिम लिनुपर्छ। त्यसपछि हामी सबैले फेरि हाम्रो संस्कृति अस्तित्व बचाउन सकिन्छ, देखाउन सकिन्छ भनेर क्लबसँग अथवा यो समिति आमा समूह र गाउँवासीका केही बुढापाकाहरूसँग हामी मिलेर यो अभियान चाहिँ हाम्रो ठाउँमा चाहिँ केही थालिएको छ। हजुर नमस्ते।
दिलमाया गुरुङजी नमस्ते।
नमस्ते सर,
यहाँलाई कार्यक्रममा स्वागत छ। कस्तो छ त्यहाँको बसाइ, त्यहाँको जनजीवन?
बाटो घाटोहरू अलिक बिग्रेको छ है, खेतीको समय छ। अब खेतबारीमा काम गर्ने समय हो। अब अब कोदो रोप्ने, आलु खन्ने काम लाग्यो। खडेरी परेनले हाम्रो आलु पनि अलिक कम फलेछ यसपालि। चाहिँ पुस माघमा चाहिँ हिउँ पर्नु पर्ने, अब हिउँ त त्यस्तै भयो, पानी परेन कि। जेठमा पानी नपर्नाले हाम्रो आलु पहिलाको भन्दा आधा चाहिँ धेरै घट्यो। अब राम्रै लाग्यो कार्यक्रम। अब त्यहाँ गएर चाहिँ धेरै नबुझेको कुराहरू बुझेँ। अब यो जलवायु परिवर्तन के अरे यो असर कस्तो प्रभाव पर्यो, कस्तो भयो। अब सबै जनजातिको थाक थलोहरू चिन्नु पर्ने रहेछ। अब रुखहरू काट्नुहुन्न, जोगाउनु पर्छ। रुख काट्यो भने अब नयाँ बिरुवा लाउनु पर्छ। अब उहाँ गएर पनि धेरै कुरा सिक्ने मौका पाएँ सर। मिनी वाटर बटन बेन एरिया हो सर हाम्रो। यहाँ चाहिँ सफा भनेको त्यही हो है हाम्रो। अनि महिनामा 2 चोटि हामीले बाटो सफा गर्छ आमा टोलीले। यहाँको वर्षको 1 चोटि चाहिँ श्रीपञ्चमी मेला लाग्छ। त्यहाँ श्रीपञ्चमीमा तौजी बरा भनेर पुग्छ। हामीले त्यहाँ चाहिँ तातो पानी पुन्द्र त्यहाँको चारवटा खुन बनाएछ। सिजनको बेलामा चाहिँ त्यो पाउन प्यागै हुन्छ सर।
गुन्जुमान बुवा नमस्कार, यहाँलाई स्वागत छ।
हजुर नमस्कार। खास गरी अलिअलि खेतीपाती हो, धेरै जस्तो यो होटल व्यवसायहरू छ, पुरानो चिजहरू अलिकति लोप भएको छ। त्यहीको बारेमा अस्ति अलिकति धेरै छलफल गर्यो। अहिले हामीले पनि सोचेको छ कि अब हामीले पुरानो कुराहरू पनि हामीले सिकाइदिउँ। जस्तै हाम्रो पहिला राडी पाखी यो खेल भेडा गोठालेदेखिको सबै चाहिँ यो गाई बस्तु यिनीहरू पालेदेखिको चाहिँ धेरै कुराहरू चाहिँ अलिकति अहिले सबै लोप भयो। त्यही भएर त्यसको बारेमा पनि हामी अगाडि बढौँ र चाहिँ हामीले हिजोको चाहिँ हाम्रो के पुर्खालीले चलाए थिए ती कुराहरू पनि हामीले चाहिँ त्यसलाई लोप गर्न नदिउँ भन्ने कुराहरू धेरै चल्यो। अनि अहिलेको पिँढीलाई चाहिँ सिकाइदिउँ सबै बिर्स्यो पहिलाको कुराहरू भनेर हामीले अगाडि बढाउने भन्ने कुराहरू चलिरहेछ।
ती कुराहरूलाई अहिले हामीले बिर्सिन थाल्यौँ, तिनलाई फेरि पुनर्तार्जगीमा ल्याउनु पर्छ भन्ने लाग्यो।
हजुर त्यही लागेर हामीले चाहिँ अब केही तालिम दिउँ अहिलेको पिँढीलाई भन्ने चाहिँ हामीले सोच राखिएको छ।
कार्यशाला पनि त्यहाँ भयो होइन, त्यहाँ के कस्ता कुराहरू सुन्नुभयो, ती सुनेका कुराहरू कस्ता लागे?
मलाई धेरै राम्रो कुरा, धेरै कुराहरू चाहिँ बिर्सिँदै गयो भनेर मैले त्यो सोच त राखिराखेको थियो। हामीले पुर्खालीले गरेको कुराहरू हामीले गर्नुपर्छ, वीर महा काट्नेदेखिको भनेर मैले अभियान गरेर हामीले वीर महा काटिरहेको थियो। त्यो ती कुराहरू पनि हामीले अगाडि र अहिले त्यो चाहिँ परिचालन गइरहेको छ। भेडा गोठहरू चाहिँ सबै मासियो, पुर्खाहरूले चाहिँ गरे पेसाहरू सबै चाहिँ बिर्स्यो। अहिले चाहिँ हामीले त्यो चाहिँ अनुभव गरेछ कि भेडा गोठा अलिअलि चाहिँ जोड्या छ। अब हामीले राडीपाखीहरू चाहिँ अहिलेको पिँढीले कुनैले बुझ्दैन, त्यही भएर ती कुराहरू चाहिँ हामीले अब चाहिँ तालिम गर्नु पर्यो। गुरुङ कल्चरमा रहेको यो हामीले त लब्रु भन्छ, ती कुराहरू सबै बिर्स्यो, कुनैले जानेन। अनि हामी वन क्षेत्रमा बसेपछि यो अलोक पुवाहरू के कसैले गर्दैन, त्यो बिर्सिसक्यो सबै। त्यसमा चाहिँ अभियान राखेको छु, यी कुराहरू चाहिँ चाहियो भनेको छ। जस्तै पुवाको भाँग्रा छैन, सिग्लेसतिर उतातिर छ, हाम्रो ठाउँमा छैन, हामी अर्कासँग किन्नुपर्छ। तर यो हुने ठाउँ हाम्रो ठाउँमा पनि हो, गुरुङको चिनारीमा यो भाँग्रा लगाउनु पर्छ। भेडाकोटको चाहिँ उन सबै काट्दै फाल्दै गर्यो, त्यो चाहिँ हामीले प्रयोगमा ल्याउँ। कसैले त त्यो पेसा गरे हुन्छ, हामीले यो ठाउँमा व्यवसाय गर्न सक्छ भनेर हामीले चाहिँ त्यसमा चाहिँ अभियान गरिरहेछ। अब कतिको सफल हुन्छ, कार्यक्रमले धेरै राम्रो कुराहरू सिकाएछ।
अब यति बेला नेफिनका महासचिव दिवस रायज्यूसँग गरिएको कुराकानी सुनाऊ।
दिवस सर नमस्ते, यहाँलाई कार्यक्रम साइनोमा स्वागत छ।
एकदम धन्यवाद।
आदिवासी जनजाति बीचको यो साइनो हामीले अहिले खोजिरहेका छौँ, कस्तो हुनु पर्ला सर?
पहिलो कुरा त आदिवासीहरू जहिले पनि राज्यको मूल प्रवाह भन्दा बाहिर छ, राज्यसँग जोड्नु पर्ने पनि एउटा मुख्य साइनो छ, एउटा आवश्यक छ। यो अधिकार, पहिचान, हाम्रो प्रतिनिधित्व, यही विषयमा हामीले हाम्रो छुटिरहेछ, मूल प्रवाहमा हामी छैनौँ र त्यस जोडिनु पर्यो भन्ने हिसाबले यो आन्दोलन धेरै लामोदेखि चलिरहेको छ र त्यो यथार्थ पनि छ। एउटा भूमिबाट विस्थापित छौँ, उनीहरूको थाकथलो चाहिँ नै दिनानुदिन चाहिँ नै हडपिँदै गइरहेको अवस्था छ भने उनीहरूलाई त्यहाँ पुनर्स्थापित पनि गर्नु छ। यो हिसाबले पनि हामीले आफ्नो साइनो जोड्न जरुरी छ। र अर्को मुख्य प्रकृति, वातावरण, पर्यावरणलाई बचाउने जोगाएर ल्याएका आदिवासीहरू, जो हिसाबले पनि प्रकृतिसँग पहिलो यो धरतीमा जीवनको साइनो गाँस्ने आदिवासीहरू, त्यो प्रकृतिलाई उपभोग गर्ने र त्यसलाई आफ्नो जीवन ठान्ने आदिवासीहरूको सम्बन्ध जुन विच्छेद गर्न खोजिरहेको छ राज्यले, त्यसमा पनि फेरि उनीहरूलाई जोड्न फेरि उत्तिकै जरुरी छ। यो अर्को साइनो हो, त्यो प्रकृति, त्यो भूमिमा उनीहरूले सिर्जना गरेका उनका संस्कृति, उनका भाषा, उनको परम्परा, रीतिरिवाज, प्रथा, विश्वास, सारा चिजहरू छ, कला, संस्कृतिहरू, ती सबैलाई जोड्नुपर्ने अर्को साइनोको जरुरी छ होइन। आदिवासीहरूलाई अहिले सबै प्रकृति वातावरणसँगै अब राज्य व्यवस्था, राजनीति, समाज सबै हिसाबले जोड्नु चाहिँ जरुरी देखिएको छ मलाई, बहुआयामिक साइनोको आवश्यकता म देख्दछु।
त्यही जलमा अप्ठ्यारो परिरहेको छ, त्यही जमिनमा अप्ठ्यारो परिरहेको छ, त्यही वातावरण र प्रकृतिमा अप्ठ्यारो परिरहेको छ वा पारिरहेको छ, किन यस्तो अलिकति निरीहपना देखिरहेको होला, के छ यहाँनिर सर?
यो नेपालको मात्र होइन, संसारकै घटना रहेछ। म धेरै देशमा घुमेर त्यहाँको अवस्थाहरू पनि बुझे, जहाँ पनि शासकहरू फिरन्ते हुन्छन् होइन, उनीहरूले चाहिँ नि त्यो रैथाने भनेको आदिवासी मात्रै हुन्छ, अनि घुमफिर आउने र त्यो आदिवासीहरूको ठाउँमा आएर त्यहाँको प्राकृतिक स्रोतको दोहन गर्ने, शोषण गर्ने र त्यहाँ शासन व्यवस्था आफ्नो स्थापित गरेर प्रकृतिको त दोहन गरो गरो त्यहाँको जनतालाई पनि, त्यहाँको आदिवासीलाई पनि उनीहरूले शासन मार्फत शोषण गर्ने यो चलन संसारभर नै रहेको रहेछ। त्यहाँ उन शासन र शोषण गर्न सकेन भने प्रकृतिमाथि दोहन पनि त गर्न सक्दैन, त्यहाँ जबरजस्त उनीहरूले हडप्नको निम्ति उनीहरूले विभिन्न कानुनहरूको नाममा, राजनीतिको नाममा, राज्य व्यवस्थाको नाममा, सरकारका नाममा विभिन्न नामको बहाना उनीहरूले निर्माण गरेर त्यहाँको थाकथलो रहिखाने, त्यहाँको जीवन प्रणालीलाई ध्वस्त बनाउने, आफ्नो लाद्ने, त्यहाँको प्राकृतिक स्रोतहरूमाथि उनीहरूले शोषण गर्ने, त्यहाँ ठुलो रिसोर्सको सम्पत्ति चाहिँ उनीमाथि उनीहरूले कब्जा गर्ने, अनि उनीहरूको भाषा संस्कृतिलाई नि सखा पार्दै आफ्नो शासन चाहिँ सत्ता जमाउने, यो प्रवृत्ति संसारभर चलिरहेकै छ र नेपाल पनि त्यसमा अछुतो छैन। अब नेपाल त तपाईँको झन् एउटा सुन्दर पृथ्वीको एउटा चाहिँ देश हो, विभिन्न खालका चाहिँ हाम्रा जैविक विविधताहरू छ, हाम्रो प्राकृतिक स्रोतहरू, खोला नाला, वन जङ्गल, त्यहाँको प्रकृतिको छुट्टै यसको चाहिँ महत्त्व छ। त्यस्तो ठाउँमा बसिआएका, युगौँदेखि बसिआएको आदिवासीहरूको सबै खालका शोषणहरू र तपाईँको चाहिँ दोहनहरू गर्नको निम्ति पनि शासकहरूले त्यो रचना गर्थे, जो यहाँका आदिवासी होइनन् शासकहरू, पछि बाहिरबाट आए, राज्य व्यवस्था कब्जा गर्ने न्यूमा यहाँका आदिवासीहरू र प्रकृतिमाथि दोहन गरिरहेको अवस्था छ। अब यो नेपालमा मात्र होइन, संसारभर चलेको यो प्रवृत्तिमा नेपाल अछुतो रहनै सक्दैन। त्यही हिसाबले यहाँ पनि अब त्यस्ता खालका अभिजात वर्गका विभिन्न सत्ताधारीहरू आएर चाहिँ यहाँको आदिवासीहरूमाथि त्यो खालको चाहिँ पीडन, शोषण भएको छ र यहाँको प्रकृतिमाथि उनीहरूले चाहिँ कब्जा जमाएको छ। यो यसका विरुद्ध अहिलेको आदिवासी आन्दोलन विश्वभरि चलिरहेको छ हेर्नुहोस् होइन, उनीहरूले आफ्नो प्रकृतिमाथिको सम्बन्धलाई फेरि पुनस्थापित गर्न खोजिरहेछ, किनभने जल जमिन जङ्गलमाथिको अधिकार पहिलो आदिवासीहरूको हुन्छ भनेर अब यो चाहिँ युनिभर्सल डिक्लेरेसनहरू छ, युएनको घोषणा पत्रदेखि लिएर सबै खालका इन्टरनेसनल प्रोटोकलहरू बनेको छ, त्यसका आधारमा पनि उनीहरूले आफ्नो अधिकार खोजिरहेको छ भने अब जन्मसिद्ध अधिकार हो प्रकृतिमाथि एउटा मानव जातिले जसरी आफू आश्रित उसको जीविकोपार्जन नै प्रकृति हो त्योबाट उनीहरूले चाहिँ खोज्न खोजिरहेछ, त्यो अधिकारको लडाइँ पनि एउटा छ भने त्यो प्रकृतिमाथि जे जे उसले मितेरी गाँसो भाषा संस्कृतिको नाममा होला, प्रथा परम्पराको नाममा होला, आस्था विश्वासको नाममा होला, जे खालको मनोविज्ञान र भावना जोड्यो त्यो प्रकृतिमाथि आदिवासीहरूले, त्योबाट पनि उनीहरूलाई विस्थापित गर्न खोजेको छ, त्यो फेरि पुनः जति गर्ने आन्दोलन पनि निरन्तर चलिरहेको छ। मलाई लाग्छ अब यो लडाई हो, अब राज्यले दमन गर्छ, हामी त्यसको आफ्नो अधिकार प्राप्ति गर्नको निम्ति फेरि प्रतिरोध गर्छौँ, यो चलिरहन्छ सायद जस्तो लाग्छ मलाई।
यो विस्थापनको परिपाटी हामीले अपनाउने अर्थात् राज्यले अपनाउने विकासीय मोडलले पनि कता कता अलिकति अप्ठ्यारोमा पारेको छ कि?
एकदमै, तपाईँको विकास त अहिलेको आधुनिक विकासको मोडल त आदिवासीहरूमाथि सर्वनाश विनाश गर्ने एउटा रणनीति पनि हो, हामी यसरी लेख्छौँ। संसारभरिका प्रकृतिलाई बचाउने, पृथ्वीलाई बचाउने, वातावरण पर्यावरण बचाउने आन्दोलन पनि हो त्यो एउटा, होइन? विकास भनेको के रहेछ भने हामीले बुझ्यौँ आधुनिक उत्पादन र उपभोक्तावादी समाज जो पुँजीवादी उत्पादन प्रणाली हो, जसले चाहिँ नि हाम्रै प्राकृतिक स्रोतलाई चाहिँ उसले उठाएर लगेर त्यसको 50 गुणा महँगो मूल्यमा हामीलाई नै भिडाइरहेको छ, होइन? एउटा त भिडायो, ल भिडाउनु पनि भिडायो, तर अर्को त्यो आर्थिक रूपले त हामीलाई त्यसले पुरै परनिर्भर बनाएको छ। र अर्को सबैभन्दा डरमर्दो कुरा चाहिँ के रहेछ भने हाम्रो रैथाने जुन परम्परागत हाम्रो जीवन प्रणाली छन् त्यसलाई ध्वस्त बनाउँदो रहेछ क्या। तपाईँको हामी चोया डोको डालो नाङ्गो पाप यस्तैमा हामी चाहिँ उत्पादन त्यसैको सामग्री बनाएर हाम्रो जीविकोपार्जन भइरहेको आनन्द एउटा इको सिस्टम एउटा पर्यावरण एउटा वातावरण निर्माण गरेर बसिरहेको त्यहीँको वन जङ्गल खोला नदी नालासँगै रमाइरहेको जुन खालको एकदम प्राकृतिक एउटा पर्यावरण थियो नि, आज त्यो कसरी ध्वस्त भयो भने सबै त्यहाँको उत्पादनहरू बन्द गरेर बाह्य उत्पादनहरू भित्र गाउँमा, एउटा त त्यो किन्न हामीलाई फाइनेन्सियल्ली त्यो इकोनोमिकल्ली पनि हामीलाई त्यो किन्न बाध्य बनायो, हाम्रो आर्थिक स्रोत बाहिरियो। अर्को भने हाम्रो ज्ञान सिप जो थियो नि आदिवासीहरूको आफ्नै ज्ञानबाट बनेका त्यहाँको बाँसको सामान होला, काठको सामान होला, पातको सामान होला, अथवा त्यहाँ हामीले जे खालको डोको डालो नाम्लो कुटो कोदालो जे गर्थ्यौँ नि त्यो सबै कुरा अब हराएर सबै विस्थापित भयो। अनि त्यसो भइसकेपछि त्यहाँको पर्यावरण त सफा भयो भयो, आदिवासीको ज्ञान उसको ज्ञान सिप जे थियो नि त्यो पनि ढोका ताला लगाइदियो, होइन?
रैथाने विधि र रैथाने विज्ञान
प्रविधि संस्कृति सबै बन्द उसले चाहिँ त्यसलाई चाहिँ विस्थापित गरिदियो र उसका चिजहरू जे आयो प्लास्टिकका भाँडाकुँडा अथवा नयाँ टेक्नोलोजी आयो होला प्रविधि त्यो सबै वातावरण विरोधी हो, त्यो वातावरण त्यसले ध्वस्त बनाउँछ। प्लास्टिकको सामग्री अथवा त्यस आफैमा त्यो वातावरण विनाश गर्ने एउटा सामग्री हो, होइन? भने अब हाम्रो आफ्नो चाहिँ रैथाने सामग्रीहरू हामीले चलाउन छोड्यौँ, अब त्यो बाह्य बजारीय सामानहरू चलाउन थालिसकेपछि प्रकृति वातावरण पनि त्यसले ध्वस्त बनायो, त्यत्तिकै ग्लोबल वार्मिङ भएको छैन नि विश्वभरि, हामी आफैले त्यो कुरालाई निम्त्याइरहेछौँ भने हाम्रो रैथाने संस्कृति प्रथा परम्परा ज्ञान प्रणाली पनि त्यो पुरै ध्वस्त भयो भने बाह्य सामग्रीमा हामी निर्भर भयौँ भने अर्थ आर्थिक रूपमा पनि हाम्रो परनिर्भर बनायो, सब हिसाबले हामी त सखा भएको छ नि। यस्तो यस्तो हुँदा हुँदै हुँदा हुँदै सबै खालको हाम्रो आफ्नो त्यहाँको आदिवासी ज्ञान शिव परम्पराहरू सबै त्यो खतम हुँदै जाँदैछ भनेपछि त यो त ठुलो हस्तक्षेप हो नि त। जब आदिवासीहरूको ज्ञान शिव परम्परा र जीवन प्रणाली ध्वस्त भयो भने अब त्यसपछि ऊ कुन हिसाबले आदिवासी हुन्छ त? तपाईँको दुईटा खुट्टा र दुईटा हातले मात्रै आदिवासी होइन नि, हाम्रो परिचय हाम्रो पहिचान भनेको त हाम्रो फरक भाषा संस्कृति प्रथा परम्परा रैथाने ज्ञान शिवदेखि लिएर हाम्रो उत्पादन प्रणाली जीवन प्रणाली हाम्रा लोक भाषा यी सबै कुरा हो नि।
उसो भए त सर कानुन बनाएर पनि त माग त सम्बोधन भएको जस्तो देखिएन, होइन? आर्थिक रूपमा, सांस्कृतिक रूपमा, सामाजिक रूपमा
उनीहरूले त सिद्ध्याउन चाहन्छ, उनको कानुनले सिद्ध्या हो। आज तपाईँको चाहिँ कन्जर्भेसनको नाममा संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्जहरू खडा गरेर राज्यले किन हामीलाई विस्थापित गरिरहेको छ? हिजो चाहिँ वन जङ्गलमा हामी आत्मनिर्भर भएर बसेको समुदायहरू, होइन? हाम्रो जीविकोपार्जन त्यही वन जङ्गल त्यहीँको सिने भूमि त्यहीको भूमि माटोमाथि हामी आत्मनिर्भर भएको समुदायहरू आज राष्ट्रिय निकुञ्ज खडा गरेर सेना राखेको छ, हामीलाई त्यहाँको दाउरा टिप्नु दिँदैन, पात टिप्नु एउटा निङ्गुरो टिप्नु दिँदैन, जडीबुटीको कुरा टाढाको कुरा भयो, होइन? अनि हुँदा हुँदा त्यहाँ अब वन जङ्गलको नाममा उनीहरूले चाहिँ त्यहाँ केही छिर्न नदिएपछि त्यहाँ बाघ भालु अथवा वन्य जन्तुहरू पर्छ, त्यसले आक्रमणको शिकार पनि त्यहीँको आदिवासीहरू भइरहेछ भने चौतर्फी उनीहरू त उत्पीडनमा छ। अनि त्यसपछि त्यही पात टिपेको दाउरा टिपेको नाममा चाहिँ सेनाले समातेर लगेर त्यहाँ कति महिला दिदी बहिनीहरूमाथि यौन हिंसा गरेका छ भने अब पुरुषहरूलाई पाता कसेर जेल ठोक्या छ, कुट्याएको छ, कतिलाई गोली ठोक्या छ, अहिले सयौंको मृत्युवरण भइसकेको छ यही राष्ट्रिय निकुञ्ज बफर क्षेत्रहरूमा यसरी नै, होइन? यो के हो त, एकातिर प्रताडित बनाएको छ भने अर्कोतिर उल्टै हामीलाई कसरी चिनाइएको छ भने त्यहाँको आदिवासीहरू चाहिँ अपराधीकरण गरिएको छ क्या, त्यहाँको चाहिँ चोरी सिकारीमा संलग्न त्यहाँको आदिवासी यसरी भन्छ उसले उसको रिपोर्टमा, नयाँको खाद चोर्ने, स्यालको चाहिँ छाला काट्ने, के को चाहिँ त्यहाँको रेत पान्डा चोर्ने भने अपराधीकरण गरेका छ हेर्नुहोस् है, हात्तीको दाँत काट्ने भने हुँदा हुँदै आफ्नै थलोमा हामीलाई नै अपराधीकरण गरिरहेको छ, त्यहाँको चाहिँ एक खालको चोरी डकैतीको गर्ने सबैभन्दा अपराध गर्ने कर्ममा त्यो कसले बनायो भने त त्यही सरकारले बनाएको कानुनले हामीलाई त्यसरी अपराधीकरण गरेको राज्य भन्ने चिज त यति निर्मम छ आदिवासीहरूको लागि तपाईँको कुनै कल्पना गर्न सकिँदैन हेर्नुहोस् होइन, हामी अब यही देशको नागरिक भएको हुनाले हामी आफूलाई सम्मानजनक हिसाबले आफ्नो नागरिकता नागरिकको दर्जा पाऊँ भनेर हामी भनिरहेको छौँ, त उसले मेरो कानुन अनुसार मेरो नीति अनुसार त चलिस भने मात्रै नत्र भने रीति थिति तेरो रैथानिक जीवन प्रणाली अब तैँलाई कुनै गुन्जाइस छैन भन्छ सरकारले क्या,
हजुर जुन नीति
उसको कानुन चाहिँ हाम्रो विपरीत हुने यस्तो छ कि,
जुन नीतिहरू बनाएका छन् ती नीतिहरूमा नीतिगत तहमा हुने निर्णयहरूले त्यति साह्रो सम्बोधन गर्न सक्दैनन् होला, उसो भए अलिकति भए पनि स्वायत्तताको त्यो सम्बोधन हुनु पर्थ्यो कि,
अहिले लामो लडाई पछि हुनु त अब यति बेला हेर्नुहोस् नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रत्मक मुलुक हो, पञ्चायत काल जस्तै आफ्नो कुरै राख्न नपाइने अवस्था त होइन अहिले, तर कुरा चाहिँ राख्न पाइएको छ, त्यसमा धेरै तपाईँको रूपान्तरणहरू चाहिँ भएको छ, परिवर्तनहरू, तर नीति व्यवस्था र कार्यान्वयनको अवस्था चाहिँ हिजो पञ्चायतकालीनै छ क्या, यो चाहिँ विडम्ब बनाएको कुरा, यति बेला नयाँ कानुनहरू कति बनाउनु पर्ने, ती आदिवासीहरूको अधिकारको निम्ति बन्ने कानुनहरू सबै थन्काएको छ सरकारले, नेपालको वन ऐन 2029 हेर्नुहोस् 29 सालमा बनेको वन हेर्नुहोस् त्यो पञ्चायतकालीन ऐन हो त्यो होइन, 46 सालमा प्रजातन्त्र आयो, 62-63 पछि गणतन्त्र आइसक्यो, लोकतान्त्रिक व्यवस्था आयो, धर्मनिरपेक्ष गणतन्त्र आइसकेको मुलुकमा पञ्चायतकालीन कानुन अहिले मौजुदा छ हेर्नुहोस् होइन, अब यो त सबै त्यति बेलाको कानुनहरू खारेज भएर पछिल्लो परिवर्तित व्यवस्था अनुसार बन्न पर्ने हो नि त, जनताको अधिकारलाई सुनिश्चित हुने गरी बनाएको छैन, 2020, 2021, 2022, 2023, 2029 बनेका कानुनहरू सबै अहिले पनि त्यही कार्यान्वयन भइरहेको हेर्नु है, मात्रै अब व्यवस्था परिवर्तन गरियो अवस्था उस्तै छ, परिवर्तित व्यवस्थाले बोल्न चाहिँ दिएको छ होइन, तर बोल्दा पनि कतिपय ठाउँमा अब चाहिँ तपाईँको अपराधीकरण गर्ने चलन त बढेको छ, हिजो जस्तै अब बोल्नु बित्तिकै पातै फर्काउने अवस्था त होइन पञ्चायतका जस्तो, तर सुनवाई हुन्न कि, समस्या यो छ, बोल्न पाइएको छ सुनवाई हुन्न, त्यसले पनि मुलुकी ऐन नै काम कार्यान्वयन भइरहेको छ हेर्नुहोस् कति, त्यसले गर्दाखेरि पनि परिवर्तनको त्यो हामीले महसुस नै गर्न पाएको छैन, र पनि हाम्रै देश हो, यो परिवर्तनको महसुस हुने गरी हामीले अधिकार पाउनु पर्यो भनेर आदिवासीहरू कराइ नै रहेछ, राज्यले अब कानमा तेल हालेर बस्छ के गर्ने, अब तै पनि हामीले झिनो झिनो आशा चाहिँ राख्नुपर्छ, संविधानले केही कुराहरू दिएको छ अधिकारहरू होइन, जस्तै तपाईँले अघि भन्नुभयो स्वायत्त क्षेत्रहरूको परिकल्पना छ, त्यहाँ स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र, जो आदिवासीहरूको आफ्नै मौलिक थाकथलो अनुसार आफ्नो पहिचान स्थापित हुने स्वायत्त क्षेत्र, संरक्षित विशेष क्षेत्रहरू खडा गर्न सकिने प्रावधानहरू छ, तर खोइ त त्यो काहीँ पनि कार्यान्वयन किन भएन भन्दा उसले कानुनै बनाउँदैन, कानुन नबनाइकन त्यो कार्यान्वयन हुँदैन, कुन समुदायहरूको सांस्कृतिक क्षेत्र हो, कुन जातिहरूको उनीहरूको भाषिक टेरिटोरी हो, अथवा उनीहरूको एन्सेस्टर ल्यान्ड कहाँ हो, उनीहरूको पुर्ख्यौली थाकथलो, उनीहरू कुन प्राकृतिक क्षेत्रका उनका चाहिँ मौलिक थाकथलोसँग जोडिन्छ, त्यस्ता कुराहरूलाई भोलि म्यापिङ गरेर त्यो बन्न पर्ने, त्यो त्यस्ता कानुनहरू नबन्दा त्यो अधिकारबाट अहिले पनि हामी वञ्चित छौँ, भाषिक सांस्कृतिक कुराहरू त नेपालको सबै खालका जातिहरूको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रूपमा स्वीकार गरेका छ संविधानले, अब त्यो कार्यान्वयन गर्नुपर्ने हो, जम्मा जम्मी बागमती प्रदेशले एउटा निर्णय गरेका छ, प्रदेशको सरकारी कामकाजको भाषा तामाङ र नेवार हुने भनेर होइन, स्वागत योग्य पहिलो निर्णय भएको छ, यसले संघीयता कार्यान्वयन गर्ने एउटा ठुलो प्रमाण पेश गरेका छ होइन, तै पनि अब फेरि भोलि यसको इम्प्लिमेन्ट पार्टमा हेरौँ न सबै उदासीन छ, अब त्यो सरकार तहमा निर्णय गर्यो, अब त्यो त तल तलसम्म लागू हुनुपर्छ, तपाईँ अनिवार्य अब त सरकारका कार्यालयहरूमा तपाईँको यो दुईटा भाषाको डकुमेन्टहरू डकुमेन्टेसन हुनु पर्यो, कर्मचारीहरू नियुक्त गर्नु पर्यो, त्यो भाषालाई तपाईँको हरेक सरकारी विद्यालयदेखि लिएर निजी विद्यालय त्यहाँ सबैले अनिवार्य त्यो भाषाहरू चाहिँ पठन पाठनमा लागू गर्नुपर्ने हुन्छ, अब यी कार्यान्वयनको क्षेत्रमा अब कसरी हुन्छ, भर्खर सुरु छ अब हेर्न त बाँकी छ, तर के अरे माथि माथि निर्णय गर्यो तल कार्यान्वयन नगरिदिने, एउटा त कार्यान्वयन गर्नको लागि निर्णय नै नगरिदिने होइन, अर्को निर्णय गरेका पनि कार्यान्वयन नगरिदिने, यो प्रवृत्ति हामीले देखिरहेछौँ।
हस् सर, कार्यक्रम साइनोको लागि यी यति धेरै महत्त्वपूर्ण कुराहरू बताइदिनु भयो, धेरै धेरै धन्यवाद छ।
ल तपाईँलाई पनि आजजी धेरै धेरै धन्यवाद छ, एकदम महत्त्वपूर्ण विषयमा हामीले छलफल गर्न पायौँ। रेडियो अन्नपूर्णले हाम्रो विषयलाई चाहिँ प्रसारण गर्ने कुरामा पनि हामी एकदम आभारी छौँ। सरकार राज्यदेखि लिएर समाज समुदाय व्यक्ति सबै हामी जिम्मेवार भएर यस अभियानमा जोड्यौँ, हामीले पनि यसमा साइन नगास्न पाऊ, तपाईँप्रति मेरो पनि एकदम हार्दिक धन्यवाद छ।
नमस्ते।
हजुर नमस्ते।
उहाँ हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घ नैफिनका महासचिव दिवस राईज्यू हामीसँग कुराकानी गर्दै।
यिनै कुराकानीसँगै कार्यक्रम साइनोको निर्धारित समय सकिएको जानकारी प्राविधिक साथी अरविन्दले दिइसक्नु भएको छ। अर्को साता यसै समयमा फेरि भेटौँला। कार्यक्रम साइनो कस्तो लाग्यो कृपया आफ्ना सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङ्दी 95 MHz लमजुङलाई दिनुहोला। नैफिन साइनो टिमलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी ओझेल पढ्छु। आफ्नो अधिकारको खोजी गर्दै गर्दा अरूको अधिकारको रक्षाको सुनिश्चिततामा पनि हातेमालो गरौँ। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग, नेफिन र वाईएईको सहकार्य रहेको छ।